नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल वैशाख 19 गते शुक्रबार, वैशाख शुक्ल पक्ष पञ्चमी तिथि, तदनुसार 2 मे सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने सबैजसो पत्र पत्रिकाहरूले प्राय फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। कान्तिपुर दैनिकको अग्रपृष्ठमा जागिर चाहियो कि कर्मचारी शीर्षकको खबर प्रकाशित छ। श्रम बजारमा रोजगारदाताले चाहेको श्रमिक भेट्दैन, बेरोजगार युवाले पनि रोजगारदाता भेट्न मुस्किल पर्छ। यही समस्या हटाउन सरकारले हिजोदेखि श्रम संसार पोर्टल शुरू गरेको छ, जसले रोजगारदाता र काम खोज्ने श्रमिकलाई एकै ठाउँमा भेट गराउँछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम बजारमा प्राप्त हुने रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना सहजै उपलब्ध गराउन यो पोर्टल शुरू गरेको हो। यो सूचना प्रणालीमा संघ, प्रदेश तथा स्थानीय सरकार, रोजगारी खोजी गर्ने श्रमिक, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार र श्रम बजारका अन्य सरोकारवाला निकायलाई आबद्ध गरिनेछ। श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो। पोर्टल उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, जसबाट श्रम तथा रोजगार सम्बद्ध विषयको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाको नियमन, रोजगार सेवाको समतामूलक र पहुँच योग्यता विस्तार मार्फत संघीयताको लाभ जनस्तरमा पुर्याउन सहयोगी हुनेछ। यो खबर जागिर चाहियो कि कर्मचारी शीर्षकमा आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। शिक्षकका माग सम्बोधन, गुणस्तरीय शिक्षा अबको एजेण्डा शीर्षकको खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। विभिन्न पेशागत माग राखेर सड़क संघर्ष गरिरहेका शिक्षकका माग पूरा गर्न सरकार सहमत भएसँगै विधिवत रूपमा आन्दोलन टुंगिएको छ। राज्यमाथि ठूलो आर्थिक व्यवहार थपिने भए पनि शिक्षकलाई खुशी पार्न सरकारले उदारता देखाएको छ। सरकारले देखाएको यो उदारताले मुलुकको विद्यालय शिक्षा प्रणालीमा पार्ने सकारात्मक प्रभाव तथा सिकाई उपलब्धि सुधारमा पुर्याउन सक्ने योगदानको विषय भने ओझेलमा परेको छ। साथै एक महिनासम्मको शैक्षिक हड़तालबाट विद्यालय शिक्षामा पुर्याइएको क्षतिको परिपूरणको विषय उठेको छैन। चैत 20 गतेदेखि राजधानी केन्द्रित सड़क प्रदर्शनमा रहेका शिक्षकसँग सरकारले बुधबार साँझ 9 बजे सहमति गरेको थियो। शिक्षा ऐन जारी गर्नुपर्ने र उक्त ऐनमा आफूहरूको पेशागत अधिकार सुरक्षित हुनुपर्ने शिक्षकका मुख्य माग थिए। विद्यालय शिक्षा ऐन आगामी असार 15 गते भित्रमा जारी गरिसक्ने सरकारी प्रतिबद्धता छ। त्यसबाहेक तत्काल मन्त्री परिषदबाट निर्णय गरेर कार्यान्वयनमा ल्याउन सक्ने मागका विषयमा सहमति भएको हो। शिक्षकसँग सहमति जुटाउन निरन्तर वार्तामा बस्नुभएका गृहमन्त्री रमेश लेखकका अनुसार उक्त 9 बजे सहमति कार्यान्वयन गर्दा राज्यलाई वार्षिक 8 अर्ब रूपियाँ आर्थिक भार थपिन्छ। शिक्षकलाई उपचारमा सहुलियत दिने राहत, अस्थायी करार, साबिक, उमावि, सिकाई अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बाल विकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षकको विदाको संचित हुने र त्यस विदा बापतको रकम अवकाश हुँदा एकमुष्ट प्रदान गर्ने, स्थायी शिक्षकलाई निजामती कर्मचारी सरह ग्रेड थप्ने लगायतका शीर्षकमा यो रकम खर्च हुनेछ। गुणस्तरीय शिक्षा अबको एजेण्डा शीर्षकको खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकमा उडिसाको केआईआईटीमै अर्की नेपाली छात्रा मृत फेला शीर्षकको खबर प्रकाशित छ। भारतको उडिसा स्थित कलिङ इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा अर्की एक नेपाली विद्यार्थी विश्वविद्यालयको छात्रावासमा मृत फेला पर्नु भएको छ। विश्वविद्यालय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्ली स्थित नेपाली दूतावासले घटनाको पुष्टि गरेको छ। वीरगंजकी छात्रा बिहिबार साँझ केआईआईटीको छात्रावास क्वीन्स क्यासल 4QC4 चौथो तलामा रहेको आफ्नै कोठामा मृत फेला परेकी हुन्। विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ। बिहिबार करिब 7:30 बजे नियमित जाँचका क्रममा उनले ढोका नखुलेपछि बलपूर्वक भित्र पसेर हेर्दा मृत भेटिएकी थिइन्। नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले भन्नुभयो, विश्वविद्यालयको इन्टरनेशनल रिलेशन डिपार्टमेन्टले दूतावासलाई प्रारम्भिक विवरण जानकारी गराएको छ, थप बुझ्ने प्रयास भइरहेको छ। यस्तै दूतावासमा कार्यरत नियोग उपप्रमुख सुरेन्द्र थापाका अनुसार उडिसा सरकारका साथै प्रहरीको पनि निरन्तर सम्पर्कमा रहेर दूतावासले घटनामा चासो दिइरहेको छ। अहिले नेपाली विद्यार्थीको शवलाई पोस्टमार्टमका लागि भुवनेश्वर स्थित एम्स अस्पताल लगिएको जानकारी प्राप्त भएको छ। उहाँले भन्नुभयो, हामी विश्वविद्यालय प्रशासनका साथै स्थानीय प्रहरी र प्रदेश सरकारका उच्च अधिकारीको निरन्तर सम्पर्कमा छौं। विश्वविद्यालयका एक विद्यार्थीले भन्नुभयो, अहिले प्रहरीको 3-4 वटा गाड़ी आएका छन्। समर भ्याकेशन भएकाले धेरैजसो विद्यार्थी घर गएका छन्। फर्स्ट इयरका विद्यार्थीको भने परीक्षा चलिरहेको छ। मृतक पनि बीटेक फर्स्ट इयरकै विद्यार्थी हुन्। घटनास्थल प्रहरीको नियन्त्रणमा रहेकाले हामीले थप जानकारी पाएका छैनौं, बुझ्ने कोशिश गर्दैछौं। गत फागुन 4 केआईआईटीको सोही छात्रावासमा रूपन्देहीकी प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन्। लम्साल पनि QC4 चौथो तलामै रहेको कोठामा मृत फेला परेको ती विद्यार्थीले बताए। उडिसाको केआईआईटीमै अर्की नेपाली छात्रा मृत फेला शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। अराजकता विरूद्ध एक हुन आह्वान शीर्षकको खबर गोर्खापत्रबाट लिँदैछौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको आन्दोलनबाट फालिसकेको निरंकुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरू लागेकाले तिनका विरूद्ध सचेत हुँदै खबरदारी गर्न श्रमिक वर्गलाई आग्रह गर्नुभएको छ। 136 अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ जी फण्डद्वारा हिजो आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले देशमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने श्रमिकवर्गलाई एकताबद्ध भएर सही र महान उद्देश्य प्राप्तिमा गतिशील हुन पनि आग्रह गर्नुभयो। यो खबर गोर्खापत्र दैनिकबाट लिएका हौं। आजको नागरिक दैनिकमा 9 बुधे सहमतिप्रति विद्यालय कर्मचारी असन्तुष्ट शीर्षकको खबर प्रकाशित छ। सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघ बीचको 9 बुधे सहमतिप्रति विद्यालय कर्मचारीहरूले तीव्र असन्तुष्टि जनाएका छन्। बुधबार रातिको सम्झौतालाई धोकाको संज्ञा दिँदै विद्यालयमा कार्यरत 31,623 कर्मचारीले 9 बुधे सहमतिप्रति आन्दोलन जारी राख्ने घोषणा गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारीले असन्तुष्टि जनाउँदै आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो। शिक्षक महासंघका महासचिव तुला थापाले भने कर्मचारीहरू विद्यालय संरचनाभित्र नपरेकाले माग सम्बोधन गराउन नसकिएको दावी गर्नुभयो। 9 बुधे सहमतिप्रति विद्यालय कर्मचारी असन्तुष्ट शीर्षकको यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। अस्थायी बसोबासबाटै स्वास्थ्य बीमा शीर्षकको खबर लिँदैछौ। अबदेखि स्वास्थ्य बीमाबाट हुने उपचारको प्रस्थान बिन्दु अस्थायी बसोबास गरिरहेको स्थानबाट समेत हुने भएको छ। यसअघि स्थायी बसोबास गरेको ठाउँबाट मात्र स्वास्थ्य बीमा गर्ने र उपचारको प्रस्थान बिन्दु पनि स्थायी बसोबास हुने ठाउँमा मात्र हुने गर्दथ्यो। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर रघु काफ्ले अबदेखि अस्थायी बसोबास रहेको ठाउँबाट पनि बीमा गर्न सकिने र उपचारको प्रथम बिन्दु पनि अस्थायी ठाउँमा हुने जानकारी दिनुभयो। उहाँले यो सुविधाले धेरै राहत हुने बताउनुभयो। अस्थायी रूपमा बसोबास गरिरहेका स्थानमा प्रस्थान बिन्दु कायम गर्ने प्रावधान मन्त्री परिषदले पास गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा नियमावली संशोधन गरेर उक्त प्रस्ताव गरेपछि मन्त्री परिषद बैठकले स्वीकृत गरेको हो। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। बाढ़ीले क्षति गरेका सबैजसो सड़कको ठेक्का काम बर्खापछि मात्र शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौं। गत असोजमा आएको बाढ़ीबाट क्षति पुगेका सबैजसो सड़कको ठेक्का भएको छ। अहिले बीपी राजमार्गको एक खण्ड बाहेक सबैतिर ठेक्का गरेर काम अघि बढ़ाइएको सड़क विभागले जनाएको छ। बाढ़ीले करिब एक दर्जन सड़कमा क्षति पुर्याएको थियो। वर्षा अघि भने यी सड़क अस्थायी रूपमा मरमत गरेर संचालनमा ल्याइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले बताउनुभयो। बाढ़ीले क्षति गरेका सड़क वर्षा अघि स्थायी रूपमा बन्दैनन्। उहाँले भन्नुभयो, अस्थायी रूपमा मरमत गरेर चलाउँछौ, वर्षापछि भने स्थायी निर्माणको कामले गति लिन्छ। बाढ़ीले बीपी राजमार्गको 28 किलोमिटर क्षेत्रमा क्षति पुर्याएको थियो। सिन्धुलीमा एक र काभ्रेतर्फ तीन प्याकेज बनाएर ठेक्का गरिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। भारत पाकिस्तान तनावपछि नेपालले गर्यो सीमा नाकामा थप कड़ाई शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। जम्मू काश्मीरको पहलगाममा 9 वैशाखमा भएको आतंकवादी हमलामा एक नेपाली सहित 26 पर्यटक मारिएको घटनापछि भारत पाकिस्तान बीच तनाव बढ़दा नेपालले सीमावर्ती नाकामा थप कड़ाई गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भारतसँगको सीमानाका क्षेत्रमा संयुक्त गस्ती थालेका हुन् भने दुवै सुरक्षा निकायले निगरानी पनि बढ़ाएका छन्। अनधिकृत गतिविधि र व्यक्तिको घुसपेट रोक्न सीमा सुरक्षा व्यवस्था कड़ा पारिएको सुरक्षा अधिकारीहरूको भनाइ छ। सीमावर्ती क्षेत्रबाट घुसपेट हुन सक्ने आशंका तथा भारतले पाकिस्तानी नागरिकलाई निकाला गरेपछि पाकिस्तानी नागरिक सीमावर्ती क्षेत्रबाट नेपाल छिर्न सक्ने आशंकासहित सुरक्षा व्यवस्था कड़ा पारिएको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। पारिवारिक समारोहमा नाच्दै पिस्तोल पड्काउने जसपा नेत्री यादवसँग सोधपूछ, बरामद पिस्तोल परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइने शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौं। जनता समाजवादी पार्टीकी नेत्री डाक्टर बबी सिंह यादवले पारिवारिक जमघटमा पिस्तोल बोकेर नाच्दै फायरिङ गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको छ। 11 वैशाखमा उहाँले सरलहीको मलंगुवा नगरपालिका 5 भाडचौरका वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी रसम समारोहमा पड्काएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। कोमल नेत्री यादवकी मामाकी छोरी हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक सरोज राईका अनुसार यादवले सप्तरी प्रहरीमा दिएको बयानको आधारमा नाच्दै फायरिङ गरिएको पिस्तोल बिहिबार मलंगुवा नगरपालिका 2 का अञ्जनी कुमारको घर खानतलासी गर्दा बरामद गरिएको छ। यादवले सप्तरी प्रहरीमा दिनुभएको बयानका आधारमा तत्काल प्रहरी परिचालन गरी खानतलासी गर्दा पिस्तोल बरामद भएको हो। उहाँले भन्नुभयो, बरामद भएको पिस्तोल हेर्दा पटाका राखेर पड्काउन मिल्ने खेलौना जस्तो देखिन्छ। सक्कली हो कि नक्कली भन्ने यकिन गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइँदैछ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकै छिन विज्ञापन। फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ, घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ। नेपाल टेलिकम, राष्ट्रको संचार। विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी समाचारहरू। कान्तिपुर दैनिकमा चौथाई वालेको म्याराथन भेट शीर्षकको खबर प्रकाशित छ। नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालाले नेपाली नेतासँग म्याराथन गतिमा भेटघाट गर्नुभएको छ। 3 दिने भ्रमणका लागि बुधबार काठमाडौँ उत्रिएदेखि नै चौथाईवाले विभिन्न पार्टीका शीर्ष नेतादेखि दोस्रो र तेस्रो पुस्ताका नेतासँग भेटघाटमा जुट्नु भएको हो। 2 दिनमा चौथाईवालाले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ़ कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित 14 जनालाई भेटिसक्नु भएको छ। थप नेतासँग आज दिनभर भेटघाट सकेर उहाँ साँझ फर्कने कार्यक्रम छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकमा डेढ़ वर्षदेखि शून्य चोरी शिकारी चितवन राष्ट्रिय निकुञ्जमा सम्बन्धी खबर प्रकाशित छ। घना जंगल हरियाली घाँसे मैदान तथा सिमसार क्षेत्रसहित भौगोलिक विविधतायुक्त चितवन राष्ट्र निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रका रूपमा स्थापित छ। जंगल सफारीसँगै दुर्लभ वन्यजन्तुको अवलोकनका लागि कसरा देवीघाट सौराहा रूटको दायाँ बायाँ आजभोलि एकसिंगे गैंडा पाटेबाघ जंगली हात्ती भालु लगायत जंगली जनावरको निर्वाध परेड देख्न सकिन्छ। लामा क्यामेरा बाइनाकुलर भिरेका पर्यटक तथा गोली गट्ठासहित हतियारधारी सैनिक ओहोर दोहोरको नजिकै देखिने यी जनावर भाग्ने तर्सिने गर्दैनन्। बरू मानिस देख्ने बित्तिकै ठिंग उभिएर उल्टै मानिसकै अवलोकन गर्छन्। क्यामेरा र बाइनाकुलर सोझाएपछि भिन्न पोजमा प्रस्तुत हुने ती गैंडा लगायतका जनावर पाहुनालाई निराश बनाउने मूडमा देखिँदैनन्। दृश्य नियाल्दा लाग्छ पर्यटक तथा गोली गट्ठा बोकेका सैनिक देखेर यी जनावर तर्सिँदैनन्, बरू आफ्नो जमात हेर्न र आफ्नो सुरक्षाको निम्ति यी मानिस आएका हुन् भन्ने बुझाइ राखे चाहिँ गर्छन्। राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु तथा वन पैदावारको संरक्षण गर्न नेपाली सेनाको विशेष अपरेशन संरक्षण पछि लाग्छ वन्यजन्तुले आफूलाई सुरक्षित महसुस गर्न थालेका छन्, तर शिकारी तथा तस्करले भने आफूलाई खतरा महसुस गरेका छन्। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। प्राली दर्तामा आकर्षण, पब्लिक कम्पनीमा देखिएन उत्साह शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। उद्योग व्यवसाय सञ्चालन गर्न कम्पनी दर्ता गर्नुपर्छ, त्यसैकारण सरकारले युवालाई स्वदेशमै उद्योग व्यवसायमा आकर्षित गर्न एक रूपैयाँमा कम्पनी दर्ता गर्न पाउने सुविधा ल्यायो, तर त्यो व्यवस्था लामो समयसम्म रहेन। हाल अनलाइन मार्फत कम्पनी दर्ताको प्रक्रिया शुरू भए पनि कतिपय झन्झट कायमै रहेको व्यवसायीहरू बताउँछन्। त्यसैकारण स्वदेशमै रोजगारी सृजना गर्न र उद्योग व्यवसाय सञ्चालनका लागि कम्पनी दर्तालाई एकद्वार प्रणालीमा लैजानुपर्ने सरोकारवालाको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। भारतबाट अब दिनहुँ 15 घण्टा बिजुली शीर्षकको खबर लिँदैछौ। भारतबाट दैनिक 15 घण्टा बिजुली आयात हुने भएको छ। आजदेखि बिहान 6 साँझ 5 सोलर आवर र राति 2 बिहान 6 बिजुली आयात गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भारतले 400 केवी ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनबाट दिनहुँ 600 मेगावाट बिजुली 15 घण्टा आयात गर्ने अनुमति दिएको हो। गत चैत 15 यता प्राधिकरणले बिहान 6 साँझ 5 र राति 11 बिहान 4 गरी दिनहुँ 16 घण्टा बिजुली आयात गर्दै आएको थियो। भारतबाट बिजुली आयात गर्ने समय 1 कम भएको स्वीकार गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले आगामी जूनसम्म बिजुली आयात गर्न दिएकोमा धन्यवाद दिनुभयो। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। बाह्रको पढ़ाइ सकियो कि विवाहको दबाव शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। मध्य प्रदेशका मा 12 कक्षाको पढ़ाई सकिने बित्तिकै विवाहका लागि छोरीहरूलाई दबाव दिने गरिएको छ। घर व्यवहार चलाउने र राम्रो केटासँग विवाह होस् भन्ने उद्देश्यले मात्रै छोरीहरूलाई 12 कक्षासम्म पढ़ाउने गरिएको बाल अभियन्ताहरूले बताएका छन्। हाम्रो गाउँमा त 12 कक्षाभन्दा माथि पढ्न कलेजहरू पनि छैनन्, त्यसकारणले पनि छोरीहरूलाई बाहिर पढ़ाउने, खर्च गर्ने र फेरि दाइजोको खर्च गरेर विवाह गर्नुको साटो जेनतेन 12 पढ़ाएर विवाह गरिदिने चलन छ। धनुषाको लक्ष्मीनिया गाउँकी किशोरी क्लबकी अध्यक्ष प्रतिमा यादवले जनकपुरमा बाल विवाह विरूद्ध प्रदेश स्तरीय सञ्जालद्वारा आयोजित सम्मेलनमा बताउनुभयो। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। संक्रमणकालीन न्याय सम्बन्धी आयोगमा सिफारिश भएका नामप्रति खबरदारी शीर्षकको खबर हिमालय टाइम्सले अग्रपृष्ठमा प्रकाशन गरेको छ। संक्रमणकालीन न्याय प्रक्रियालाई टुंग्याउन गठित आयोगहरूमा गरिएका पदाधिकारीहरूको सिफारिशप्रति द्वन्द्व पीड़ित समुदायले खबरदारी गरेका छन्। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिश गर्न गठित सिफारिश समितिले अपारदर्शी देखावटी र राजनैतिक नियन्त्रित प्रक्रियाबाट भागवण्डा र पहुँचका आधारमा पदाधिकारी सिफारिश गरेको भनी खबरदारी गरेका हुन्। यो खबर हिमालय टाइम्समा प्रकाशित छ। व्यवसायीलाई जिम्मेवार बनाएर निर्माण गुणस्तर बन्ने अपेक्षा निर्माण कम्पनीलाई 5 वर्ष त्रुटि सच्याउने अवधि अनिवार्य शीर्षकको खबर कारोबार दैनिकले प्रकाशन गरेको छ। सार्वजनिक निकायले पूर्वाधार आयोजना निर्माणका लागि सम्झौता गर्दा निर्माण कम्पनीसँग 5 वर्ष त्रुटि सच्याउने अवधिलाई कानूनी रूपमै अनिवार्य गरिएको छ। सार्वजनिक खरिद नियमावलीको 14 संशोधनले आयोजना सम्पन्न भएपछिको 5 वर्षसम्म निर्माण कम्पनीले आयोजनाको जिम्मेवारी लिनुपर्ने गरी त्रुटि सच्याउने अवधिलाई कानूनी रूप दिएको हो। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा न्याय परिषदमा सहमति नजुट्दा न्यायाधीश नियुक्तिमा ढिलाई, देशभरका अदालतमा 33 न्यायाधीश रिक्त शीर्षकको खबर प्रकाशित छ। लामो रसाकसीका बीच न्याय परिषदमा सहमति नजुट्दा सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीश नियुक्तिमा ढिलाइ भइरहेको छ। न्याय परिषदका अनुसार हाल देशभर जिल्ला, उच्च र सर्वोच्च गरी 33 न्यायाधीश रिक्त रहेका छन्। न्याय परिषदको अभिलेख अनुसार सर्वोच्च अदालतमा 4, उच्च अदालतहरूमा 4 र जिल्ला अदालतमा 25 जना न्यायाधीश रिक्त रहेका छन्। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा कृषि उपज निर्यात प्रवर्धनदेखि कृषि कर्जासम्मका नीति ल्याइदै शीर्षकको खबर प्रकाशित छ। सरकारले कृषि उपज निर्यात प्रवर्धनदेखि कृषि कर्जासम्मका नीति तथा कार्यक्रम ल्याउने भएको छ। आज प्रस्तुत गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस्तो नीति ल्याउन लागेको हो। कृषि क्षेत्रका सेवा सुविधा र सहुलियतलाई सर्वसुलभ र पारदर्शी बनाउन कृषि सेवा प्रणालीलाई डिजिटाइजेशनमा लैजाने कार्यक्रम छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो। आजको गोर्खापत्र दैनिकमा सहमतिपछिको विद्यालय शिक्षा शीर्षकको सम्पादकीय प्रकाशित छ। कान्तिपुर दैनिकमा शरणार्थी शिविरदेखि शरणार्थी शिविरसम्मको प्रश्न शीर्षकको सम्पादकीय प्रकाशित छ। नेपाल समाचार पत्रमा कार्यान्वयनमा इमान्दारिता देखाऊ शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकमा पर्यटन प्रवर्धनमा चुम उपत्यका शीर्षकको सम्पादकीय प्रकाशित छ। हिमालय टाइम्समा शिक्षक आन्दोलनको सुरक्षित अवतरण शीर्षकको सम्पादकीय प्रकाशित छ। अन्नपूर्ण पोस्टमा गेटा अस्पतालमा भ्रष्टाचारको घेरो शीर्षकको सम्पादकीय प्रकाशित छ। राजको नागरिक दैनिकमा रेशम प्रकरणले उदाङ्गिएको राज शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसँगै आजका लागि कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।